यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा र रासोपाका नेताहरूको भेट, राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड़। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन। नेपाली कंग्रेसको 15 महाधिवेशनको मितिका बारेमा सभापति शेरबहादुर देउवाको अग्रसरतामा छलफल, केन्द्रीय समिति बैठक 15 गतेका लागि सारियो। श्रीलंकामा समुद्री आँधीका कारण 150 भन्दा बढ़ीको मृत्यु, आपतकालको घोषणा। र एनपीएल अन्तर्गत हिजो भएका खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स विजयी, आज कर्णाली याक्स र काठमाडौँ गुर्खास बीच प्रतिस्पर्धा हुने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको प्रतिनिधि मण्डलसँगको छलफलमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकारी जरूरी रहेकोमा जोड़ दिनुभयो। उहाँले निर्वाचनमा जति पनि खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकार लागि परेको जानकारी दिनुहुँदै स्वच्छ चुनावका लागि मितिवेय ढंगले अगाडि बढ़न राप्रपा लगायत सबैलाई आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न विषयमा विमति राख्दा धेरै क्षति बेहोर्नु परेको उल्लेख गर्नुहुँदै अब थप गुमाउने अवस्था आउन नदिन सबै समयमित भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावले जानकारी दिनुभयो। हिजै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि प्रधानमन्त्री कार्कीले छलफल गर्नुभयो। छलफलमा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा रासोपाले जिज्ञासा राखेको र जिज्ञासामा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचन गराउन पूर्ण प्रतिबद्ध रहेको र त्यसका लागि राजनैतिक वातावरण बनाउनेतर्फ अग्रसर रहेको बताउनु भएको रासोपाका नेता शिशिर खनालले जानकारी दिनुभयो। छलफलमा प्रधानमन्त्री कार्कीले सरकार सुरक्षा संयन्त्र प्रयोग गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो। नेकपा एमाले यही मक्सिर 27 देखि 29 गतेसम्म काठमाडौँमा हुने 11 राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ। मुलुकका अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि छनौट भएको, केहीमा मतदान र केही स्थानमा विवाद भएका थिए। पार्टीका करिब 6,67,630 संगठित सदस्यबाट झण्डै 2,200 प्रतिनिधि चयन गर्न जिल्ला जिल्लामा नेता तथा कार्यकर्ताहरूले प्रतिनिधि छनौट गरेका हुन्। छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनौट प्रक्रिया पनि निर्वाचनबाट टुंग्याउन निर्देशन दिएको नेकपा एमाले जनाएको छ। महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटिहरूबाट 45, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब 1,000, विशेष जिल्ला कमिटिबाट 47, दलितबाट 81, ट्रेड युनियनबाट 40 प्रतिनिधि चयन भएका छन्। पार्टी विधान अनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटिबाट 354 स्वत प्रतिनिधि हुनेछन्। त्यस्तै केन्द्रीय अनुशासन आयोगबाट 29, लेखा आयोगबाट 30, निर्वाचन आयोगबाट 25 र सल्लाहकार परिषदबाट 25 जना प्रतिनिधि गरी 464 स्वत प्रतिनिधि हुने व्यवस्था रहेको छ। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि नेपाल बुद्धिजीवी परिषद तथा प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा हिजो प्रतिनिधि चयन गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरेका कमी कमजोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ़ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताउनु भएको छ। हिजो दाङको लमहीमा भएको लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभामा बोल्दै उहाँले मुलुकमा भएका 15 कम्युनिष्ट पार्टी बीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भई लाग्ने संकल्पका रूपमा सभालाई आफूहरूले उपयोग गरिरहेको बताउनुभयो। संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीड़ित समुदायसँगको सम्बन्धलाई बलियो बनाएर अगाडि बढ़ने पनि बताउनुभयो। सभामा सह संयोजक माधव कुमार नेपाल, नेता वामदेव गौतम, भीम रावल, वर्षमान पुन, रेखा शर्मा, चिरण पुन लगायतले सम्बोधन गर्नुभएको थियो। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले एकता, ध्रुवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ। नेकपाले हिजो अपील जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा शुरू भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो। नेपाली कंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मक्सिर 15 गते बस्ने भएको छ। यसअघि मक्सिर 14 गते बोलाइएको बैठक विशेष कारणले गर्दा मक्सिर 15 गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक सोमबार दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यसअघि हिजो सभापति शेरबहादुर देउबा आफैले अग्रसरता लिई महाधिवेशनका बारेमा विभिन्न नेताहरूसँग छलफल गर्नुभएको थियो। पोखरा मुगलिन 38 किलोमिटर सड़कको पश्चिम पोखरा जामुने खण्डमा 12 मध्ये 11 पुल तथा 105 कलवट निर्माण भएका छन्। सड़क आयोजना कार्यालयका अनुसार म्याग्दे खोला, कुम्ले खोला, ढाडे खोला, सम्दी खोला, मूल खोला, फेदी खोला 1, फेदी खोला 2, रुदी खोला, हलेदी खोला, काली खोला र कास्कीको कोत्रे खोलामा पुल निर्माण भएका हुन्। हालसम्म उक्त सड़कको भौतिक प्रगति 59.89 र वित्तीय प्रगति 47.80% भएको सड़क आयोजना कार्यालयले जनाएको छ। त्यस्तै करिब 30 किलोमिटर दुवैतर्फ 4 लेन र 8 किलोमिटर एकतर्फी 2 लेन कालो पत्र समेत सम्पन्न भएको कार्यालयले जनाएको छ। पूर्वी खण्डको 43 किलोमिटर सड़क निर्माण भने अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा सभा आयोजना हुने रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। विवेकशीलले रासोपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकार गरी निशर्त एकतामा जाने निर्णय गरेको थियो। पछिल्लो समय रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै लगेको र त्यसको प्रयोगले मानव स्वास्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्याउन थालेपछि पर्साका किसानहरू प्रांगारिक र गोबर मलतर्फ आकर्षित भएका छन्। अहिले पर्साको ठोरी, सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढ़ी नगरपालिकाका किसानहरूले रासायनिक मलको सट्टा प्रांगारिक मल तथा गोबर मलको प्रयोग गर्न थालेका छन्। रासायनिक मललाई विस्थापन र बालीको उत्पादन क्षमता बढ़ाउन आफूहरूले प्रांगारिक मल तथा गणेलाबाट उत्पादन गरिएको मल प्रयोग गर्न थालेको वीरगंज महानगरपालिका वड़ा नम्बर 31 युवा किसान रमाकान्त चौधरीले बताउनुभयो। प्रांगारिक मल तथा गणेला मलको प्रयोग गर्न थालेपछि उत्पादन भएको र आलू र तरकारीको स्वादमा नै फरक परेको किसानहरूले बताएका छन्। रासायनिक मलका लागि किसानहरू सहकारी संस्थाहरूमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता समेत रहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा दर्ता भएका संघ संस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढ़ेपछि छानबिन थालिएको छ। काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूषालले अनियमितताको गुनासो बढ़ेपछि छानबिन थालिएको बताउनुभयो। उहाँका अनुसार हाल काठमाण्डुमा दर्ता भएका केही संघ संस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायत विषयमा पटक पटक गुनासो आएका छन्। ती गुनासो तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको हो। प्रवक्ता भूषालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको उहाँले जानकारी दिनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले किवी पकेट क्षेत्र घोषणा गरी लगानी बढ़ाएपछि त्यस क्षेत्रका किसान अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाका किसानहरू अहिले संगठित रूपमा किवी उत्पादनमा जोड्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
भोजपुरको पोवादुम्मा गाउँपालिकाका किसान व्यवसायी किवी खेतीतर्फ आकर्षित भएका छन्। यहाँका किसानले किवी बेचबिखन गरेर राम्रो आमदानी समेत लिन थालेका छन्। भोजपुर लेगुवा मुख्य सड़क खण्ड आसपास पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किवीको बेचबिखनमा समेत सस्ता भएको छ। एक पटक विस्तार गरेपछि लामो समयसम्म आमदानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यवसायी किवी खेतीमा जुटेका हुन्। उत्पादन भएको किवी घरबाट नै बिक्री हुन थालेको किसानहरूको भनाइ छ।
स्थानीय किसान संगीता तामाङ:
अब यो हामीले लगाएको छ अहिले 4-5 वर्ष लाग्यो, यसलाई 3 वर्ष चाहिँ लाग्दो रहेछ यो फल्नको लागि चाहिँ। यसपालि चाहिँ इलामतिरबाट ठेगारहरू आएको भन्नेको कुरा चाहिँ सुनेको छौँ, र यता उठाउँदै पनि छ हाम्रो छरछिमेकीतिर 250-300 बिरुवामा। अब अहिले भनौँ अब यहाँनिर लगाएको यो मकैहरू भन्दा चाहिँ यसले जेस फाइदै हुन्छ, अब राम्रो बजार भइदियो भने।
गाउँपालिकाले किसानको दिगो आयस्रोतको रूपमा विकास गर्न किवी लगायत बहुवर्षीय बाली विस्तारमा भौगोलिक आधारमा पकेट क्षेत्र घोषणा गरेर खेती विस्तारमा जोड़ दिएको छ। गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारी खेतीमा जोड़ दिएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो। कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यवसाय खेती प्रणालीमा लाग्न सहायक कार्यक्रम सञ्चालन भइरहेको उहाँको
विशेष गरेर यो पौवादुम्मा गाउँपालिकाको वडा नम्बर 1 श्यामशिलालाई चाहिँ किवीको एउटा पकेट क्षेत्र नै घोषणा गरिएको थियो, जसमा चाहिँ 15-16 घरले चाहिँ यो कार्यक्रममा चाहिँ सहभागी हुनुभयो। त्यो किवी त्यति बेला चाहिँ अब कम्तीमा पनि उहाँले रोप्नु भइसकेपछि एउटा आमदानीको एउटा राम्रो स्रोत पनि बनेको छ। कृषकहरूलाई कसरी हुन्छ कृषिमा चाहिँ लगानी गर्ने र उहाँहरूलाई आत्मनिर्भर बनाउने, कृषकहरूको लागत साझेदारीमा चाहिँ कृषिका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ, जस अन्तर्गत यो आर्थिक वर्षमा पनि हामीले एक घर एक फलफूल बगैँचा कार्यक्रम लिएर आएका छौँ।
गाउँपालिकाका किसानको मुख्य आमदानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागको आधारमा अनुदानसँगै खेती प्रणाली सम्बन्धी तालिम तथा नियमित प्राविधिक सहयोग समेत गर्दै आएको गाउँपालिकाले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो। कुल 53 जना कैदी र 6 जना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो। इलामको इलाम नगरपालिका 9 भन्ज्याङ गोलाई स्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। झापाबाट इलामतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स्कूटर एक आपसमा ठोकिँदा स्कूटरमा सवार इलाम नगरपालिका 9 गोलबस्तीका 26 वर्षीय डेभिड थापा मगर र माई जोगमाई 1 नयाँ बजारका 18 वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। रामेछापको मन्थली नगरपालिका 9 स्थित पुरानो गाउँमा बाघको आक्रमणबाट 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी 66 वर्षीय गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको प्रथम 4 महिनामा 16,296 पर्यटकले मनाङको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा 107 देशका नागरिकले मनाङको भ्रमण गरेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा समुद्री आँधी दितवाका कारण कम्तीमा 150 जनाको मृत्यु हुनुका साथै 176 जना बेपत्ता भएपछि श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिशा नायकले देशमा आपतकालको घोषणा गर्नुभएको छ। आँधीका कारण 15,000 भन्दा बढ़ी घरहरू ध्वस्त हुनुका साथै 44,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। आँधी हाल छिमेकी मुलुक भारततर्फ अघि बढ़ेको त्यहाँका मौसमविदहरूले जनाएका छन्। आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको त्यहाँको सरकारले जनाएको छ। घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गरेको छ। रूसले युक्रेनको राजधानी कीवमा गरेको आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ। कीवका मेयर भिताली क्लिचोकले रूसी आक्रमणका कारण राजधानीको पश्चिमी भागमा विद्युत आपूर्ति बन्द भएको जानकारी दिनुभयो। रूसले भने 100 भन्दा बढ़ी युक्रेनी क्षेप्यास्त्र नष्ट गरेको बताएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले वाशिङटन डीसीमा नेशनल गार्डका 2 जना सैनिकलाई गोली हानिएको घटनापछि सम्पूर्ण शरणार्थी आवेदनका निर्णयहरू रोक्का गर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासी सेवाका निर्देशक जोसेफ एडलोले सबै शरणार्थी आवेदनहरूमा सूक्ष्म अध्ययन नगरेसम्म सो प्रक्रिया रोक्ने प्रश्न पार्नुभयो। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका सबै राष्ट्रबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई सदाका लागि रोक्ने घोषणा गर्नुभए लगत्तै यसमा कड़ाई हुन लागेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एक साता पनि नबित्दै नेपाली बजारमा अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले शनिबारदेखि लागू हुने गरी अण्डाको भाव वृद्धि गरेको हो। पछिल्लो वृद्धिसँगै अघिल्लो दरको तुलनामा अण्डा प्रति क्रेटमा 45 रूपियाँले भाव बढ़ेको छ। यसअघि संघले 7 मंगिरदेखि लागू हुने गरी अण्डाको भाव बढ़ाएको थियो। नेपाली अण्डाको बजार मूल्यमा हाल देखिएको वृद्धिले अण्डा उत्पादक किसानले उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको संघले जनाएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले पछिल्लो वृद्धिपछि उत्पादकले लागत मूल्य पाएको तर उपभोक्ताले भने पुरानै मूल्यमा अण्डा पाउने अवस्था रहेको बताउनुभयो।
अण्डाको मूल्य बढेको होइन, बल्ल बल्ल किसानले लागत मूल्य पाएको अवस्था, यो बीचमा धेरै उत्पादकहरू सिद्धिएको अवस्थामा अहिले आएर बल्ल लागत मूल्य पाएको अवस्था हो र उपभोक्ताले मारमा परेको चाहिँ होइन। 6 महिना 7 महिना अगाडिदेखि नै उपभोक्ता जुन रेट उपभोग गरिरहेका थिए त्यही रेट नै आजको दिनमा पनि छ। उपभोक्ताले पाउँदाखेरि प्रति पिस अण्डा 22 रुपियाँ 50 पैसादेखि 23 रुपियाँ अहिलेको दिनको रेट, क्यारेटमा किन्दाखेरि लगभग 600 रुपियाँको हाराहारीमा। यदि 1 क्यारेट किन्यो भने उपभोक्तालाई 20 रुपियाँ प्रति पिस पर्न जान्छ, अब 600 देखि 610-615 रुपियाँसम्म प्रति क्यारेट पर्छ।
संघले पछिल्लो अण्डाको मूल्य वृद्धिपछि क्रेटमा किन्दा उपभोक्तालाई 610 पर्ने र खुद्रा किन्दा प्रति पिस 23 रुपियाँ पर्ने जनाएको छ। हाल नेपालमा दैनिक करिब 40 लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ। अपी पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्लामा 28.304 मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब 5.66 अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य तीव्रताका साथ अघि बढ़ेको कम्पनीका संचालक सञ्जीव नेउपानेले बताउनुभयो। चमेलिया जलविद्युत आयोजना निर्माण अघि बढ़ाएको दार्चुला पावर लिमिटेडको वार्षिक साधारण सभाले आयोजनाको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने निर्णय समेत गरेको छ। यस वर्षको स्टार्टअप कर्जाका लागि 10,244 उद्यमीहरूले प्रस्ताव पेश गरेका छन्। सरकार 21 दिनको समयावधि तोकेर प्रस्ताव आह्वान गरेको थियो। प्राप्त भएका प्रस्तावहरूलाई मूल्याङ्कन समितिले अध्ययन गरी छिट्टै प्रारम्भिक सूची प्रकाशित गर्ने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश गुप्ताले जानकारी दिनुभयो। विगतको भन्दा यस वर्ष बढ़ी प्रस्तावहरू परेकोले अध्ययन र छनौटका लागि केही बढ़ी समय लागे पनि सबै छनौट प्रक्रिया पूरा गरेर माघ मसान्तसम्म कर्जाका लागि प्रस्तावकहरूलाई बैंक पठाउने लक्ष्य रहेको कार्यकारी निर्देशक गुप्ताले बताउनुभयो। यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि 73 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। मापदण्ड पूरा गरेका प्रस्तावहरूले 10 लाख मात्र माग गरेको भए पनि 600 जनाले कर्जा प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ।
भुवन आचार्य, अब खेल समाचार।
नेपाली अण्डर 19 टोली एसिया कपका लागि छनौट भएको छ। नेपालले शनिबार सेमी फाइनलमा मलेसियालाई 9 विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो। संयुक्त अरब इमिरेट्स यूएई को अजमान मैदानमा मलेसियाले दिएको 52 रनको लक्ष्य नेपालले 7.5 ओभरमा 1 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका वंश छेत्रीले अभिजित 23 र निश्चल छेत्रीले अभिजित 15 रन बनाए। मलेसियाका मोहम्मद आक्रमले 1 विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया 17.2 ओभरमा 51 रनमा अल आउट भयो। नेपालका लागि नीतिश कुमार पटेलले 4, चन्दन रामले 3, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले 1-1 विकेट लिए। अण्डर 19 एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ। नेपाल प्रिमियर लीग एनपीएलको दोस्रो खेलमा अपराजित यात्रा कायम राख्दै साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले गत वर्षको विजेता जनकपुर बोल्स विरूद्ध 6 विकेटको जित निकालेको छ। यो सँगै सुदूरपश्चिम लीग चरणको 2 खेल अगावै प्ले अफमा पुगेको छ। जितसँगै 10 अंक बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहेको छ। लगातार 4 पटक हारेको जनकपुरले अंकको खाता खोल्न सकेको छैन। जितका लागि 146 रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले 17.4 ओभरमा 4 विकेटको क्षतिमा 148 रन जोड्दै लक्ष्य पूरा गर्यो। सुदूरपश्चिमका लागि ईशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले। उनले 35 बलमा 8 चौका र 1 छक्काको सहयोगमा सर्वाधिक 56 रन बनाए। बलिङमा जनकपुरका माझ सदाकतले 2 तथा संजय कृष्णमूर्ति र आदित्य महा महताले एक एक विकेट लिए। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 145 रन बनाएको थियो। यसअघि शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई 3 विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो 4 खेल मध्ये 3 हार बेहोरेको लुम्बिनी शनिबारको जितसँगै तालिकामा 5 खेलबाट 4 अंक सहित 5 स्थानमा उक्लिएको छ। पोखराले हालसम्म 4 खेल मध्ये 1 जित निकालेको छ। लुम्बिनीले पोखराले दिएको 151 रनको लक्ष्य 19.4 ओभरमा 7 विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले 40 रन बनाए, उनी प्लेयर अफ द म्याच बने। पोखरा एभेन्जर्सका लागि विपिन खत्री, मार्क टेलर र सागर ढकालले 2-2 विकेट लिए। जिमी निसमले 1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 150 रन बनाएको थियो। नेपाल प्रिमियर लीग एनपीएलमा एउटा टोलीलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिने भएको छ। नेपाल क्रिकेट संघ क्यान र इंग्ल्याण्डको मेरी लेभन क्रिकेट क्लब एमसीसी बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो। खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ।
रमेश टमाटा, एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:37 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीसँग राप्रपा र रासोपाका नेताहरूको भेट, राष्ट्रिय मुद्दामा सबैपछि एक हुनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड़, नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन, नेपाली कंग्रेसको 15 महाधिवेशनको मितिका बारेमा सभापति शेरबहादुर देउवाको अग्रसरतामा छलफल, केन्द्रीय समिति बैठक 15 गतेका लागि सारियो, श्रीलंकामा समुद्री आँधीका कारण 150 भन्दा बढ़ीको मृत्यु, आपतकालको घोषणा, र एनपीएल अन्तर्गत हिजो भएका खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स विजयी, आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज बीच प्रतिस्पर्धा हुने। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।